नमस्कार, दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2082 साल असार 1 गते आइतबार, अषाढ कृष्ण पक्ष चतुर्थी तिथि, तदनुसार जून 15 सन् 2025, नेपाल सम्बत 1145। स्वास्थ्य क्षेत्रमा फड्को, उपचार गन्तव्य तर्फ नेपाल, आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा खबर रहेको छ। कार्यक्रम अखबारको शुरूआतमा यसै प्रसंगलाई लिँदैछौ। केही वर्ष अघिसम्म नेपालीहरू जटिल स्वास्थ्य समस्या मात्र होइन सामान्य उपचारका लागि पनि विदेश जाने गर्दथे, तर अहिले कैयौं रोगको उपचारका लागि विदेशबाट बिरामी नेपाल आउन थालेका छन्। पछिल्ला 10 वर्षमा नेपालको स्वास्थ्य क्षेत्रले फड्को मारेको छ। स्वास्थ्यसँग सम्बन्धित ऐन नियम बनेका छन्। ती ऐन नियमावलीलाई पूर्ण कार्यान्वयन र थप केही स्रोत व्यवस्थापन गर्न सके नेपालले स्वास्थ्य क्षेत्रमा अकल्पनीय प्रगति हासिल गर्न सक्ने सरकारवालाको दावी रहेको छ। एक दशक अघिसम्म मृगौला प्रत्यारोपण, क्यान्सर रोगको उपचार, कलेजो प्रत्यारोपण लगायतको उपचारका लागि नेपालबाट भारत थाइल्याण्ड लगायतका विकसित मुलुक जाने चलन थियो। अचेल ती रोगको उपचारका लागि बिरामी विदेशबाट नेपाली अस्पताल आउन थालेका छन्। केही वर्ष अघिसम्म मृगौलाको प्रत्यारोपण मात्र होइन डायलासिस गर्न पनि सर्वसाधारण नेपालबाट भारत जानु पर्थ्यो। 12 वर्ष अघि सरकारले स्थापना गरेको भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मृगौला तथा कलेजो प्रत्यारोपणका लागि भारत जानुपर्ने बाध्यता हटाएको छ। हाल उक्त केन्द्रमा कलेजो र मृगौला प्रत्यारोपण भइरहेको छ। यति मात्र होइन, सरकारले अब मुटु प्रत्यारोपण पनि नेपालमै गर्ने तयारी गरिरहेको छ। प्रत्यारोपण केन्द्रमा भारत बंगला देशका बिरामी आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दावी रहेको छ। त्यसो त मृगौला मात्र होइन आँखाको उपचार गर्न पनि विदेशीले नेपाली अस्पताल रोज्ने गर्दछन्। आँखा स्वास्थ्यमा नेपालले गरेको प्रगति विश्व प्रशंसित छ। झापा, विराटनगर, भैरवहा, गेटा, भक्तपुर लगायतका आँखा अस्पतालमा उपचारका लागि भारतीय नागरिकको घुइँचो लाग्ने गरेको छ। 60-80% नेपालका आँखा अस्पतालमा भारतीय नागरिक आएर उपचार गराउने गरेका छन्। स्वास्थ्य क्षेत्रमा फड्को, उपचार गन्तव्यतर्फ नेपाल, गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित समाचार हो यो। प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ पत्रिका दैनिकमा खबर रहेको छ। सातै प्रदेशका सरकारले आइतबार आगामी आर्थिक वर्ष 2082-83 लागि वार्षिक बजेट ल्याउँदैछन्। आगामी आर्थिक वर्षमा प्रदेशहरूले चालू आर्थिक वर्षको कुल बजेट 2,78,70,00,000,000,000 हाराहारीमा ल्याउने तयारी गरेका छन्। केही प्रदेशले सर्वोच्च अदालतको आदेश विपरीत सांसदलाई बजेट बाँड्ने तयारी समेत गरेका छन्। कोशीमा कृषि र पर्यटन प्राथमिकता उपशीर्षक रहेको छ समाचार। कोशीले कृषि र पर्यटन पूर्वाधारलाई प्राथमिकता दिएर बजेट ल्याउँदैछ। कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर राणा मगरले आगामी आर्थिक वर्ष 2082-83 वार्षिक बजेट आइतबार प्रदेश सभामा प्रस्तुत गर्दै हुनुहुन्छ। मधेस प्रदेशको सन्दर्भमा समेत समाचारमा उल्लेख गरिएको छ। बजेटको आकार बढ्ने उपशीर्षक रहेको छ समाचार। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2082-83 लागि चालू आर्थिक वर्षको भन्दा ठूलो आकारको बजेट ल्याउने भएको छ। आइतबार दिउँसो 5 बजे अर्थमन्त्री सुनिल कुमार यादवले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। प्रदेशको नीति तथा योजना आयोगको सुझावमा मधेसको अर्थ मन्त्रालयले कुल बजेट 29,70,00,000,000 मानि सबै मन्त्रालय तथा बजेट खर्च गर्ने निकायमा सिलिङ पठाएको थियो। त्यसै गरी बागमती प्रदेश सरकारले पनि आजै बजेट प्रस्तुत गर्दैछ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2082-83 बजेटको आकार करिब 5% बढ़ाउने तयारी गरेको छ। आइतबार दिउँसो 3 बजे आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन काफ्ले बजेट सार्वजनिक गर्दै हुनुहुन्छ। चालू आर्थिक वर्षमा 64.54 अर्ब रूपियाँको बजेट ल्याइएको थियो। मन्त्री काफ्ले बजेटको सिलिङ 55 अर्बको भए पनि महत्वपूर्ण योजना कार्यान्वयन र प्रभावकारी बजेट व्यवस्थापनका लागि आकार बढ़ने बताउनुभयो। त्यसै गरी गण्डकी प्रदेश सरकारले पनि आज बजेट सार्वजनिक गर्दैछ। दोस्रो पञ्चवर्षीय योजना अनुसार बजेट ल्याइँदै गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्री टंकराज गुरूङले आइतबार दिउँसो 4 बजे प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष 2082-83 बजेट सार्वजनिक गर्दै हुनुहुन्छ। चालू आर्थिक वर्षको तुलनामा बजेटको आकार करिब 1 अर्ब घट्ने मन्त्रालय स्रोतले जनाएको छ। नयाँ पत्रिका दैनिकमा उल्लेख छ। त्यसै गरी लुम्बिनीले पनि आजै बजेट सार्वजनिक गर्दैछ। लुम्बिनी प्रदेश सरकारले समृद्धि र विकाससँग जोड़िएका मुख्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष 2082-83 बजेट ल्याउने तयारी गरेको छ। आइतबार दिउँसो 3 बजे प्रदेश सभाको 13 बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले राजस्व र व्ययको अनुमान प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसै गरी कर्णाली प्रदेश सरकारले पनि आज बजेट प्रस्तुत गर्दैछ। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले आगामी आर्थिक वर्ष 2082-83 बजेट आइतबार सार्वजनिक गर्दै हुनुहुन्छ। उहाँले चालू आर्थिक वर्षकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेटको तयारी भएको जानकारी दिनुभएको छ। सुदूरपश्चिम प्रदेश सरकारले पूर्वाधारलाई प्राथमिकता दिएर आज बजेट सार्वजनिक गर्दैछ, जुन विषयलाई नयाँ पत्रिका दैनिकले समावेश गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिने भएको छ। प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रदेश सभा बैठकमा बजेट सार्वजनिक गर्नुहुनेछ। बजेटको करिब आधा हिस्सा भौतिक पूर्वाधार विकासलाई छुट्याइने भएको छ। प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ पत्रिका दैनिकको खबर हो यो। लोकसेवाप्रति अझै बढ़दै जनविश्वास आजको गोर्खापत्र दैनिकको अग्र पृष्ठमा प्रकाशित खबरलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौ। विक्रम सम्म 2008 भदौ 18 गते 6 पदका दरखास्त आह्वान गरेर सेवा शुरू गरेको लोकसेवा आयोगले 2080-81 मात्र 2688 जना योग्य उम्मेद्वारलाई सरकारी सेवामा नियुक्तिका लागि सिफारिश गरू। विज्ञापन गरिएका पद भने 3660 रहेको थियो। ती पदका लागि 473,490 जनाले दरखास्त दिएका थिए। स्थापनाको 75 वर्षमा प्रवेश गरिरहँदा आयोगप्रतिको विश्वसनीयता अझ बढ़दो क्रममा रहेको विज्ञापित पदमा परेका दरखास्त संख्याले समेत देखाउँदै आएको छ। तर विश्वसनीयतालाई जोगाई राख्न आयोग समक्ष ठूलो चुनौती रहेको आयोगका पदाधिकारीको भनाइ रहेको छ। लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले जनशक्ति छनौटले व्यक्तिगत क्षमताको सानो अंश मात्र दर्शाउने बताउनुहुन्छ। व्यक्तिगत पठन पाठन, सामाजिक परिवेश, काम गर्ने संस्कृति जस्ता थुप्रै विषयले असर पारेको हुन्छ। तसर्थ आयोगको परीक्षणले उसको 10% क्षमतालाई मात्र पहिचान गर्छ। उहाँका अनुसार बाँकी छनौट भएपछि प्रशिक्षणबाट अभ्यस्त बनाउनु, समर्पित भएर काम गर्ने वातावरण बनाउनु राज्यको दायित्व हुने र यसले समग्र कर्मचारी तन्त्रलाई सबल बनाउने उहाँको भनाइ रहेको छ। लोकसेवाप्रति अझ बढ़दै जनविश्वास आजको गोर्खापत्र दैनिकको अग्र पृष्ठमा प्रकाशित समाचार हो यो। प्रभावकारी बन्दै प्यारोल सुविधा, 1.5 वर्षमा झण्डै 2000 कैदी कारागार मुक्त, 32 कैदी पुनः अपराधमा फर्किए, नयाँ पत्रिका दैनिकमा खबर रहेको छ। सरकारले कैदीलाई कारागार मुक्त गर्न अख्तियार गरेको कैदकट्टा प्रावधान भन्दा प्रोबेसन वा प्यारोल सुपरिवेक्षणमा कैदीलाई कारागारबाट छाड्नेमा राख्ने सुविधा प्रभावकारी देखिएको छ। कम विवादित र छुटेका कैदी सजाय भुक्तान नगरेसम्म प्रशासनकै निगरानीमा रहने भएकाले यो सुविधा प्रभावकारी देखिएको हो। सरकारले फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन 2074 दफा 37 प्रयोग गरी 75% कैद सजाय भुक्तान गरेका कैदीलाई 50% कैद सजाय भुक्तानी गरेका कैदीलाई गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवसमा कारागार मुक्त गराउँदै आएको थियो। तर जघन्य अपराधका कैदी समेत छुटेपछि 2 वर्ष यता यो सुविधा रोकिएको छ। त्यसको ठाउँमा प्यारोल सुविधा कार्यान्वयन गरिएको छ। 25 पुस 2080 प्रयोगमा ल्याइएको यो सुविधाबाट हालसम्म 1906 कैदी मुक्त भएका छन्। त्यसमध्ये 32 कैदी मात्र पुनः अपराधका कर्ममा फर्किएका छन्। बाँकीको चालचलन सुध्रिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले बताउनुभयो। प्रभावकारी बन्दै प्यारल सुविधा आजको नयाँ पत्रिका दैनिकमा खबर रहेको छ। आठ वर्ष नागेका मुद्दा शून्यमा झार्दै सर्वोच्च नागरिक दैनिकमा खबर रहेको छ। कतिपय मुद्दा फैसलामा 10-15 वर्ष लाग्दा पनि टिप्पणी खेप्ने गरेको सर्वोच्च अदालत। आठ वर्ष नागेका मुद्दा छिन्न लागि परेको छ। सर्वोच्चले 8 वर्ष पुराना मुद्दा असार मसान्तसम्म शून्यमा झार्ने अठोट लिएको सोही अदालतका प्रवक्ता अच्युत कुइकेलले जानकारी दिनुभयो। वर्षौंदेखि अल्झिएका मुद्दालाई प्राथमिकतामा राखेर सर्वोच्चले काम अगाडि बढाएको उहाँले बताउनुभयो। यो खबर नागरिक दैनिकमा रहेको छ। त्यसै गरी नागरिक दैनिककै अग्र पृष्ठमा रहेको अर्को समाचारलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौ। त्रिभुवन विश्वविद्यालयको खर्चमा पढ्न विदेशिएका 187 जना फर्केनन्। त्रिभुवन विश्वविद्यालय त्रिविका स्थायी शिक्षक कर्मचारीलाई दक्षता अभिवृद्धि गर्न उपलब्ध गराइएको अध्ययन विदा बापतको सहुलियत दुरूपयोग भएको पाइएको छ। त्रिभुवन विश्वविद्यालयले शिक्षक तथा कर्मचारीलाई पेशागत वृद्धि विकासका लागि 2037 तलबसहित 5 वर्ष अध्ययन विदा दिँदै आएको छ। शिक्षक कर्मचारी कुले सुविधाका रूपमा पाएको उक्त विदाको दुरूपयोग गरेपछि त्रिवीले खोज समिति गठन गरी तथ्याङ्क संकलन गरेको हो। त्रिवीको खर्चमा पढ्न विदेशिएका 187 जना फर्केनन्। नागरिक दैनिकमा खबर रहेको छ। एआई दुरूपयोगदेखि पिनकोड चोरीसम्मलाई जरिवाना र कैद सहित नयाँ विधेयक। डिजिटल हस्ताक्षर, विद्युतीय अभिलेख, विद्युतीय कारोबार, डेटा गोपनीयता, साइबर सुरक्षा सेवासँगै डोमेन नाम, सर्भर क्लाउड, डेटा सेन्टर सञ्चालनलाई कानूनी मान्यता। कान्तिपुर दैनिकमा खबर रहेको छ। कसैको युजर एकाउन्ट र कम्प्युटर प्रणालीको पासवर्ड, पिनकोड, अनलक प्याटर्न, टोकन जस्ता गोप्य कोड चोरी गर्नेदेखि आर्टिफिसियल इन्टेलिजेन्स एआई को दुरूपयोग, झुटो डिजिटल प्रमाणपत्र पेश गर्ने र देशको साइबर सुरक्षा तथा तथ्याङ्क प्रणालीमा अवरोध सिर्जना गर्नेलाई जरिवाना कैद र सजायको प्रस्ताव सहित सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक 2082 संसदमा दर्ता गरेको छ। विधेयकमा अधिकतम 5 वर्ष कैद र 10 लाख रूपियाँ जरिवानाको प्रस्ताव गरिएको छ। एआई दुरूपयोगदेखि पिनकोड चोरीसम्मलाई जरिवाना र कैद सहित नयाँ विधेयक आजको कान्तिपुर दैनिकमा खबर आएको छ। शुरू हुन थाल्यो रोपाई। रासायनिक मल सहजै पाउनेमा ढुक्क छैनन् किसान। आजको कान्तिपुर दैनिकमा खबर रहेको छ। मनसून भित्र न थालेपछि पहाड़ी भेगमा बर्खे धान रोपाई शुरू हुन थालेको छ। मध्य पहाड़ कुलो लाग्ने क्षेत्रसँगै खोल्सातिर रोपाई धमाधम भइरहेको छ। दोलखा, लमजुङ, बनेपा, भक्तपुर क्षेत्रका कुलो पुगेका स्थानमा रोपाई भइरहेको कृषि अनुसन्धान परिषद नार्कले जनाएको छ। पानी उपलब्ध हुने क्षेत्र र मध्य पहाड़तिर जेठ पन्ध्रबाटै रोपाई शुरू भएर असार पन्ध्रसम्म आइपुग्दा रोपाई नै सकिन्छ। दोलखा क्षेत्रमा सिंचाई भएको ठाउँमा रोपाई सकिएको छ। नारका वैज्ञानिक सुशील सुवेदीले भन्नुभयो, असार दोस्रो साता असार पन्ध्रदेखि तराईका क्षेत्रमा रोपाई शुरू हुन्छ। शुरू हुन थालो रोपाई, रासायनिक मल सहजै पाउनेमा ढुक्क छैनन् किसान। आजको कान्तिपुर दैनिकमा खबर आएको छ। खच्चड अड्किएको झोलुङ्गे पुलमा एक वर्षदेखि जोखिम मोलेर वारपार आजको कान्तिपुर दैनिकमा खबर रहेको छ। अछामबाट दैलेखमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने क्रममा कडाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुडिएको र खच्चडहरू अड्किएको घटना भएको। एक वर्ष बितिसक्दा पनि पुलको अवस्था उस्तै रहेको छ। लट्ठा चुडिएर कोल्टे परेको पुलबाट अछाम र दैलेखका स्थानीय जोखिम मोलेर वार पार गर्दै आएका छन्। 2081 जेठ 27 अछामको पञ्च देवल विनायक नगरपालिका 9 दैलेखको 8 नगरपालिका 4 खिड्की जिउला बजारमा भारी सहितका 14 खच्चड लैजान लागिएको थियो। खच्चडहरूको भार थेग्न नसकेर जीर्ण झोलुङ्गे पुलको लट्ठा चुडियो। त्यसबेला पुलमा करिब 8 घण्टासम्म खच्चड फँसेका थिए। त्यसपछि प्रशासनले पुलमा काँडे तार बेरेर आवत जावतमा रोक लगाएको थियो, तर स्थानीयले तारबार निकालेर वारपार गर्दै आएका छन्। खच्चड अड्किएको झोलुङ्गे पुलमा एक वर्षदेखि जोखिम मोलेर वारपार आजको कान्तिपुर दैनिकमा खबर आएको छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसंगहरू। बंगलादेशलाई बिजुली बेच्न शुरू, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेको छ। नेपालले शनिबारबाट पहिलो पटक बंगलादेशलाई 40 MW विद्युत व्यावसायिक रूपमा निर्यात शुरू गरेको छ। अहिले उत्पादित विद्युतले स्वदेशमा माग पूरा गरी तेस्रो देश बंगलादेशमा निर्यात शुरू गरिएको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालले शनिबारबाट विद्युत बंगलादेशलाई निर्यात गर्नुले देश समृद्धिको दिशामा अगाडि बढ़ेको पुष्टि भएको बताउनुभयो। उहाँले नेपाल तेस्रो मुलुक विद्युत निर्यात गर्ने दक्षिण एसियाकै पहिलो देश बनेको भन्दै यो ऐतिहासिक छेड समेत भएको बताउनुभयो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेको छ। साथै यसै पृष्ठमा ग्वारको फ्लाइओभरको मुख्य संरचना पूरा अर्को समाचार पनि रहेको छ। विश्व बैंकको नेपाल योजना खाका सार्वजनिक आजको नागरिक दैनिकमा खबर रहेको छ। विश्व बैंक समूहले कन्ट्री पार्टनरशिप फ्रेमवर्क र फर नेपाल 2025-31 सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षका लागि नेपालमा विश्व बैंक समूहको प्रस्तावित रणनीतिक साझेदारीदेखि सहकार्यको योजनासहित फ्रेमवर्क ल्याइएको हो। विश्व बैंकको नेपाल फ्रेमवर्क योजना खाका सहित सार्वजनिक नागरिक दैनिकमा खबर रहेको छ। सन्चो हुँदैछ सन्चो, आजको गोर्खापत्र दैनिकको आर्थिक पृष्ठमा खबर रहेको छ। राजावादीको आन्दोलनका नाममा खरानी बनेको सन्चो उत्पादक जड़ीबुटी उत्पादन तथा प्रशोधन केन्द्र अब भने विस्तारै बौरिन थालेको छ। गत चैत 15 भएको आगजनी र तोड़फोड़का कारण क्षतिग्रस्त बनेको सरकारी स्वामित्वको यो कम्पनी आम रूपमा परिचित ब्राण्ड सन्चोको लागि उत्पादनमा जुटेको छ। जड़ीबुटी जन्ने उत्पादन सन्चो रुगाखोकीका लागि बढ़ी प्रचलनमा रहेको छ। सन्चो हुँदैछ सन्चो आजको गोर्खापत्र दैनिकको अर्थ पृष्ठमा प्रकाशित खबर हो यो। यो वर्ष बढ़ीमा 11 खर्ब 50 अर्ब राजस्व कारोबार दैनिकको अग्रपृष्ठमा खबर रहेको छ। अर्थतन्त्रको आन्तरिक पाटोमा सुधार आउन नसकेका कारण चालू आर्थिक वर्षमा राजस्वको संशोधित लक्ष्य पनि पूरा नहुने देखिएको छ। चालू आर्थिक वर्षमा 18 खर्ब 60 अर्ब रूपियाँको बजेट बनाएको सरकारले 14 खर्ब 19 अर्ब रूपियाँ राजस्व असुलीको लक्ष्य राखेको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेटमा राखिएको लक्ष्य अनुसार राजस्व असुली हुने अवस्था नदेखिएपछि अर्धवार्षिक समीक्षा मार्फत लक्ष्य 12 खर्ब 67 अर्ब रूपियाँमा झार्नु भएको थियो। यो वर्ष बढ़ीमा 11 खर्ब 50 अर्ब राजस्व कारोबार दैनिकमा यो खबर प्रकाशित छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।